यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकका विभिन्न स्थानमा आज अपरान्ह तीव्र गतिको हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। संविधान संशोधनको औपचारिक गृह कार्यलाई तीव्रता। सरकारवालासँगको छलफलबाट संकलित सुझावका आधारमा संशोधनको ठोस बहस पत्र तयार गरी सरकारलाई बुझाइने। चालू आर्थिक वर्षमा नेपालको कुल गृहस्थ उत्पादन 3.68% वृद्धि हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्तिलाई राष्ट्रपतिको हत्या गर्न खोजेको अभियोग।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी सहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने विवरण उपलब्ध गराएको पनि प्राधिकरणले उल्लेख गरेको छ। विभागका अनुसार उक्त स्थानमा आज साँझ 5:45 शुरू भई भोलि बिहान 7:45 रहने अनुमान छ। त्यसैगरी मेघ गर्जन र चट्याङ र हावाहुरी र असिना सहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेको पनि विभागले जनाएको छ। यसैबीच आजको मौसमी अवस्थाका सन्दर्भमा कुराकानी गर्न जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद विभूति पोखरेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विभूतिजी हजुर, नमस्कार, स्वागत छ यहाँलाई समाचारमा। र आज अब यहाँहरूको अनुमान अनुसार मुलुकका विभिन्न भागमा साँझ 5:45 भोलि बिहान 7:45 चाहिँ हावाहुरी चल्ने यहाँहरूको अनुमान छ। अब आजको मौसम र यो हावाहुरीको सन्दर्भ जोडेर हेर्दा कसरी हेर्ने, के छ अहिलेको अवस्था, आज कस्तो अवस्था हुन्छ?
अहिलेको अवस्था हेर्दाखेरि चाहिँ हाल बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मेघ्याङसम्मको पानी परिरहेको चाहिँ देखिएको छ। र यो आइरहेको त्यो चाहिँ अलिकति खुल्लो हुँदै गयो। सतर्कताको लागि चाहिँ बेलुकालाई चाहिँ फेरि वर्षा आउन सक्ने सम्भावना छ। हामीले हावाहुरीको पनि चेतावनी चाहिँ दिइसकेका छौँ। यो अलिक तीव्र गतिको नै हावाहुरी चाहिँ चल्न सक्ने सम्भावना छ। त्यसमा केही अपडेट भयो भने हामी अब केही दिनमा चाहिँ
भनेपछि अहिलेको यहाँहरूको विवरण अनुसार साँझ चाहिँ ती विभिन्न क्षेत्रहरूमा अलि भनौँ न ठुलै किसिमको हावाहुरी चल्ने सम्भावना छ।
अहिलेसम्म देखिएकोमा चाहिँ अब ठुलै हावाहुरी चाहिँ चल्न सक्ने सम्भावना देखिन्छ होइन। सम्भावित जुन हामीले समय राखेको छ र अलिकति केही जिल्लाहरूमा चाहिँ अब फेरबदल थपिन सक्ने चाहिँ हुनसक्छ होइन। तर अहिलेसम्म
हेर्दाखेरि चाहिँ जस्तो अब पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने पनि यहाँहरूले जानकारी दिनुभएको छ। अब यो प्रणाली चाहिँ को अवस्था, अहिलेको अवस्था कस्तो छ?
अब तत्काललाई चाहिँ हिजो बेलुका जुन एउटा प्रणाली डेभलप भएको थियो, विकसित भएको थियो होइन, त्यो चाहिँ अलिक कमजोर हुँदै गइरहेको अवस्था छ। र यो फेरि अब अपराह्न वा अलि भनौँ न लेट आफ्टरनुन लगभग अब यो साँझतिर चाहिँ यो डेभलप भएर होइन विकसित भएर अनि पश्चिमतिरबाट बिस्तारै पूर्वसम्म भनेको लगभग हामीले त्यो 7:45 राखेका छौँ। त्यो चाहिँ पूर्वसम्म क्रमशः हुँदै जाने भनौँ न जाने समयलाई नै इङ्गित गर्न खोज्या हो।
अब अन्तिममा अब यो हावाहुरी चल्ने यहाँहरूले पूर्वानुमान गर्नुभएको छ, अब यो सचेतना भनौ न त्यहाँका नागरिकहरूलाई त्यहाँका बासिन्दाहरूलाई के भन्न चाहनुहुन्छ?
अब यो हावाहुरी मात्र हुँदैन, यो सँगसँगै अब मेघ गर्जन सट्याङ होइन पसिना पनि अलिक ठुल्ठुलो नै पर्ने देखिया छ होइन, र यो वर्षा सहित हो। अब अहिलेलाई भन्दाखेरि चाहिँ अब आवश्यक सतर्कता अब अप्नाउनु होला, सँगसँगै अब हाम्रो जुन यो अध्यावधि गर्दै हामी मौसम पूर्वानुमान राखिरहेका हुन्छौँ होइन, त्यो पनि अब हेरिरहनु होला र आवश्यक सतर्कता चाहिँ अप्नाउनु
होला। हस्, यहाँलाई जानकारीका लागि धन्यवाद। हामी कुराकानी गर्दै थियौं जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलसँग। विशेष गरी विभागले आज साँझ 5:45 बजेदेखि मुलुकका विभिन्न भागमा हावाहुरी मेघगर्जन सहित चट्याङ र हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। यो विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं। अब अन्य समाचारतर्फ लागौं। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल मार्फत संविधान संशोधनको औपचारिक गृह कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग छलफल गरेको छ। मन्त्री परिषदको 2082 चैत 16 गतेको निर्णय अनुसार गठित यस कार्यदलले वैशाख 10 गतेको बैठकको निर्णय बमोजिम परामर्श प्रक्रिया अघि बढ़ाएको हो। कार्यदलले सबै सरकारवालासँगको छलफलबाट संकलित सुझावहरूका आधारमा संविधान संशोधनको ठोस बहस पत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ। कार्यदलले सोमबार संविधान र कानूनविदहरूसँग गरेको छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिनुभएको थियो। संविधान संशोधनका लागि शासकीय स्वरूप, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञ मन्त्री हुने, सांसद मन्त्री नहुने व्यवस्था, मन्त्री परिषद गठन, मन्त्रीको जवाबदेहिता, निर्वाचन प्रणाली, विदेशमा रहेका नागरिकको मताधिकार छलफलका विषयहरू हुनुपर्नेमा उहाँले प्रस्तुति दिनुभएको थियो। छलफलमा संविधानविद पूर्णमान साक्य, डाक्टर विपिन अधिकारी, राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ताहरू गोविन्द शर्मा बन्दी, शम्भु थापा, मीरा ढुंगाना र टीकाराम भट्टराईले सुझाव दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। हिजो भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकारी, विकास साझेदारी लगायतका विषयमा विचार आदान प्रदान भएको थियो। भेटका क्रममा सभामुख अर्यालले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीन विरूद्ध प्रयोग हुन नदिने विषयमा सरकार स्पष्ट रहेको बताउनुभयो। सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको समेत बताउनुभयो। राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाई पत्र हस्तान्तरण गर्नुभएको थियो। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भएको बताउनु भएको हो। उहाँले संसद नचलेको समय मुलुकलाई तत्काल आवश्यक परेमा अध्यादेशबाट नयाँ कानून ल्याउन सकिने भए पनि हाल त्यस्तो जरूरी नरहेको भन्दै छिटो अधिवेशनमा गएर जरूरी विधेयकहरू पारित गर्न सरकारलाई कुनै बाधा नरहेको उल्लेख गर्नुभयो। विगतदेखि नै संवैधानिक परिषद सम्बन्धी विधेयक संसदीय बहसमा भए पनि यसलाई नयाँ संसदबाट छिटो टुंग्याउन आवश्यक भएको पनि उहाँले बताउनुभयो। नेता आङदेम्बेले सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस संसदीय दल सदैव खुला र सहयोगी रहने बताउँदै लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद र संविधानको मर्म मिस्न र उपेक्षा गर्न भने कुनै हालतमा नदिने उल्लेख गर्नुभयो। सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौंदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक व्यतिथि अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रचलित कानून विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया शुरू गरेको छ। कार्यालयले हालसम्म विभिन्न मन्त्रालय अन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट 622 सरकारी सवारी साधन फिर्ता लिइसकेको जनाएको छ। प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानूनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत व्यापक रूपमा चार पाङ्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेको थियो। अनुसन्धानका क्रममा सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको थियो। खानेपानी मन्त्री निशा मेहताले अलपत्र परेका खानेपानी आजनालाई सक्रिय बनाउने प्रक्रिया सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजो बसेको बैठकमा मन्त्री मेहताले अलपत्र परेका खानेपानी आजनाहरूको निरन्तर अनुगमन भइरहेको र आवश्यक बजेट व्यवस्थापनपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। मन्त्री मेहताले मेलम्ची खानेपानी आजनामा रहेका विभिन्न चुनौती समाधान गर्दै आजनालाई दिगो र प्रभावकारी बनाउने विषयमा छलफल भएको पनि बताउनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्तले 50% भन्दा बढ़ी प्रगति भएका राष्ट्रिय गौरवका आजनालाई स्पष्ट नीतिगत व्यवस्था र पर्याप्त बजेट विनियोजन गरी आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ़नुपर्ने सुझाव दिनुभयो। बैठकमा सांसदहरूले खानेपानी मन्त्रालय अन्तर्गतका अधुरा र अलपत्र परेका आजनाहरू छिटो सम्पन्न गरी दुर्गम क्षेत्रमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्नुपर्नेमा खानेपानी मन्त्री मेहताको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 40 वर्षसम्म पनि सम्पन्न नभएका आयोजनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता आयोजनाहरूको स्थान प्रगति र योजना सम्बन्धी विवरण पारदर्शी र जवाफदेही बनाउन अनलाइन ट्र्याकिङ र मोनिटरिङ प्रणाली लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरूवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन समेत आग्रह गरेको छ। मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड़के चुला गाउँपालिकासँग विवरण समेत मागेको जनाएको छ। मन्त्रालयले कर्मचारीलाई समेत 3 दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको छ। काठमाडौँको गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर तथा स्थायी संरचना पूर्ण रूपमा भत्काइएको छ। काठमाडौँ महानगरपालिका 9 अन्तर्गत सञ्चालन गरिएको उक्त अभियान जारी राखी ठूला संरचना हटाउने कार्य सम्पन्न गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। शनिबार र आइतबार रातिसम्म सञ्चालन गरिएको भत्काउने कार्य हिजो सकिएको पनि महानगरले जनाएको छ। गैरीगाउँमा मात्रै स्थायी प्रकृतिका ठूला घरको संख्या बढ़ी भएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिनुभयो। लामो समयदेखि नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारले निर्देशन दिएसँगै महानगरले कड़ाईका साथ कदम अघि बढ़ाएको हो। महानगरले सार्वजनिक जग्गा संरक्षण, नदी किनारको व्यवस्थापन तथा शहरी सौन्दर्यकरणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने समेत जनाएको छ। साथै विस्थापित भएका परिवारको व्यवस्थापन र पुनस्थापनाका विषयमा संघीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि महानगरपालिकाले जनाएको छ। सुदूरपश्चिम विश्वविद्यालयको 300 बिघा जग्गा अतिक्रमण भएको छ। विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा जग्गा अतिक्रमण भएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार विनोद लेखकले जानकारी दिनुभयो। 2062मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि 380 बिघा जग्गा दिएको भए पनि क्याम्पसले 80 बिघा मात्रै भोगचलन गर्न पाएको छ। बाँकेको नरैनापुर गाउँपालिका 3 स्थित गेग्ली गाउँमा हिजो आग लागि हुँदा 13 घरगोठ जलेका छन्। फुसको छानो भएको बस्तीमा आगजनीबाट 9 घर र 4 गोठ गरी 13 घरगोठ जलेर पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक गणेश राज उप्रेतीले जानकारी दिनुभयो। आगलागीबाट गहुँ, चामल, दाल लगायत खाद्यान्न र कपड़ा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा हिजो साँझ भएको जीप दुर्घटनामा 12 जना घाइते भएका छन्। 8 बिस्कोट 9 राडी बजारबाट मैडाँडा जाँदै गरेको जीप ओडा नम्बर 9 को सुन्दरपानी स्थित भित्री सड़क खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ। सड़कको भित्तामा ठोकिएर जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो। कर्णाली प्रदेशको लाइफलाइन सड़क आयोजनाका रूपमा रहेको उत्तरी सीमाना चीन जोड्ने मुगुको गमगढ़ी नाचे लाग्ना आयोजना निर्माणले वर्षौंपछि गति लिन थालेको छ। बजेट अभावका कारण वर्षौंदेखि रोकिएको काम स्रोत सुनिश्चिततासँगै काम शुरू भएको हो। कड़ा चट्टानी भीर मात्रै रहेकाले सड़क डिभिजन जुम्लाले नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ शुरू गरेको छ। मोगुको मांगी भीर क्षेत्रमा ब्लास्टिङ कार्य आइतबारदेखि औपचारिक रूपमा शुरू गरिएको सड़क डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महतराले बताउनुभयो। इलाम अस्पतालको आकस्मिक कक्षको भवन जीर्ण बनेपछि नेपाल भारत विकास सहयोग कार्यक्रम अन्तर्गत नयाँ भवनको निर्माण गरिने भएको छ। 2033 सालमा भारत सरकारको सहयोगमा इलाममा अस्पताल निर्माण भएको थियो। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
इलाम अस्पतालको आकस्मिक कक्षको भवन जीर्ण बनेपछि नयाँ भवन निर्माण गर्न र उपकरणको लागि भारतीय राजदूतावासले अनुदान उपलब्ध गराएको छ। भवनको शिलान्यास गर्न शुक्रबार इलाम आउनुभएकी दूतावासकी काउन्सिलर गीताञ्जली ब्रेननले नेपाल भारत सुदृढ विकास साझेदारीको महत्वपूर्ण उदाहरण भएको भन्दै स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भएको छ।
यो परियोजना भारत सरकारको आर्थिक सहयोगमा नेपाल भारतका साझेदारी अन्तर्गत निर्माण भइरहेको उच्च प्रभाव सामुदायिक विकास परियोजना अर्थात HICPP हो। यस अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा आकस्मिक भवन निर्माण हुन गइरहेको छ। यो परियोजना नेपाल र भारत बीचको सुदृढ विकास साझेदारीको महत्वपूर्ण उदाहरण हो।
इलाम नगरपालिका र भारतीय राजदूतावास बीच 2082 कार्तिक 24 गते सम्झौता भई दूतावासले 19,75,44,420 रूपियाँ रकम स्वीकृत गरेको छ। जसमध्ये इलाम नगरपालिकाको लागत सहभागिता 2,19,50,000 रहेको छ। भवन निर्माणतर्फ 14,15,44,420 रूपियाँ खर्च हुनेछ भने स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा 5,60,00,000 खर्च हुने जनाइएको छ। इलाम अस्पतालको आकस्मिक भवनको पहिलो फेजको कार्यक्रम अन्तर्गत निर्माण कार्य समयमै सम्पन्न गरी इलामका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनु भएको छ।
ट्रमा सेन्टर सहितको हस्पिटल भइसकेपछि वेल इक्विपमेन्ट सँगको हाम्रो हस्पिटल निर्मित भइसकेपछि हाम्रो अहिले 8-10 जना विशेषज्ञहरू हुनुहुन्छ। त्यो विशेषज्ञ डाक्टरहरूलाई पनि यहाँ अपरेसनसम्म गर्न सक्ने किसिमको चाहिँ हामीले यो हस्पिटल चाहिँ निर्माण गरिरहेका छौँ। हाम्रो इक्विपमेन्ट्सहरू पनि हुन्छ। त्यो कारणले गर्दाखेरि अब हामीले पास्टर तापलेजुङ चाहिँ तेह्रथुमको चाहिँ पूर्वी बेलका सबै नागरिकहरूलाई करिब 10,00,000 नागरिकहरूलाई यहाँबाट स्वास्थ्य सेवाहरू चाहिँ प्रभाव गर्न सक्छौ भन्ने हाम्रो उद्देश्य छ।
भवन निर्माणको लागि अर्थ डिजाइनर्स एण्ड डेभलपर्स प्रालीले 2084 जेठ 15 गतेसम्म काम सम्पन्न गर्ने गरी 11,96,00,000 ठेक्का प्राप्त गरेको छ। 2033 सालमा भारत सरकारको सहयोगमा निर्माण भएको अस्पतालको पुरानो भवन जीर्ण भएपछि नेपाल भारत विकास सहयोग कार्यक्रम अन्तर्गत नयाँ भवन निर्माण गर्न लागि जनाइएको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
काठमाडौँ महानगरपालिकाले आधारभूत स्तर नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ। छात्रावासको मापदण्ड गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक बलियो बनाउनका लागि 5 अनुगमन टोली बनाएर काम थालिसकेको महानगरले जानकारी दिएको छ। अनुगमनका क्रममा सञ्चालनका लागि आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावासलाई बन्द गर्ने लक्ष्य रहेको काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो। हाल काठमाडौँ महानगरपालिकाका छात्रावासमा करिब 40,000 व्यक्तिले सेवा लिइरहेको बताइएको छ। सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले 24 घण्टाभित्र महान्याधिवक्ताको कार्यालय मार्फत बन्दी सहित लिखित जवाब पेश गर्न आदेश गरेको छ। न्यायाधीश निरपध्वज निरौलाको एकल इजलासले हिजो बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले 24 घण्टाभित्र महान्याधिवक्ताको कार्यालय मार्फत बन्दीसहित लिखित जवाब पेश गर्न विपक्षी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँलाई आदेश गरेको छ। व्यवसायी गोल्छाका तर्फबाट उहाँकी पत्नी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैर कानूनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्नुभएको थियो। ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथ रथ जात्रा अन्तर्गत नरिवल खसाल्ने दिनको अवसरमा आज स्थानीय विदा दिने निर्णय गरेको छ। रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख 16 गते अर्थात आज परेकाले महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा माताहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगर पालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो। बजारमा केराको मूल्य वृद्धि हुँदा उपभोक्ता मर्कामा परेका छन्। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आयातित केरामा रोक लगाउँदा हाल बजारमा केराको अभावसँगै मूल्य पनि चर्किएको छ। हाल नेपाली केराको उत्पादनमा कमी भए पनि पछि भने स्थानीय उत्पादनले नै बजारको माग पूरा हुने केरा उत्पादक संघले जनाएको छ। पर्वतबाट राजन पौडेलको यो रिपोर्ट।
सरकारले भारतबाट आयात हुने केरामा रोक लगाएपछि बजारमा अस्वाभाविक रूपमा केराको मूल्य वृद्धि भएको छ। त्यसको प्रभाव पर्वत जिल्लामा पनि परेको छ। दैनिक रूपमा खपत हुने केराको मूल्य बढ्दा आफूहरू मर्कामा परेको गुनासो सुनाउनुहुन्छ कुशवा नगरपालिका वार्ड नम्बर 9 का नारायण अधिकारी।
अहिले चाहिँ केरा किनेर खान नै नसक्ने जस्तो अवस्था हुन गयो।
अहिले पर्वत जिल्लाको खुद्रा बजारमा केराको मूल्य प्रति दर्जन 200 देखि 250 पुगेको छ भने केही स्थानहरूमा 300 पुगेको उपभोक्ताले बताए। सरकारले भारतबाट केरा आयातमा रोक लगाउनु, स्थानीय उत्पादन कम हुनु साथै हिउँदको समयमा केराको खपत धेरै हुँदा बजारमा मूल्य वृद्धि भए पनि ग्रामीण भेगमा खासै वृद्धि नभएको व्यवसायी चोभनाथ लामी छानेको भनाई छ।
250-300 तराईतिर ल्याउने केराको र यहाँ कुष्मा व्यक्तिले त्यसरी बेच्छन्। यहाँ गाउँमा रेट बढाएको छैन। गाउँमा उही 80 नाङ्गले 80 लैजन, 70 नाङ्गले 70 लैजन, रेट बढाएर दिया छ नि।
मूल्य वृद्धिको मुख्य कारणहरूमा उत्पादनमा कमी, प्रतिकूल मौसम, ढुवानी खर्चमा वृद्धि, बिचौलियाको हस्तक्षेप तथा बजार अनुगमनको अभाव रहेका छन्। स्वदेशकै केरा बजारमा बिक्री होस् भनेर सरकारले भारतबाट आउने केरालाई रोक लगाएको र केही महिनामा स्थानीय केराले बजार माग पूरा गर्ने बताउनुहुन्छ केरा उत्पादन महासंघका महासचिव टंक लामिछाने।
नेपालकै उत्पादनले नै नेपाललाई पुर्याउनु पर्छ भनेर हामीले अब यो इन्डियन केरा रोक्नको लागि कोसिस गरिएको र अनि प्लस यो TR4 जुन केरामा देखिने एउटा त्यो पानामा रोगको कारणले गर्दा नेपाल सरकारले पनि यो रोगहरू भित्रिन दिनुहुन्न भनेर टाइट गरेको हुनाले चाहिँ अब अहिले अलिकति मार्केटमा उत्पादन अलिक कम भएर थोरै मार्केट टाइट चाहिँ भयो। अझै 1-2 महिना हाम्रो उत्पादन कम कमै हुन्छ। अहिले एकदिन लगभग 5-6 लाख बिरुवाहरू लगाइएको छ। त्यसै गरेर तपाईँको चाहिँ कैलाली, कञ्चनपुर, झापा अनि हर ठाउँमा तपाईँको केराहरू वृद्धि भइरहेको छ। अबको 2-3 महिनापछि चाहिँ केरा एकदम सहजै हुन्छ।
मूल्य वृद्धिको प्रत्यक्ष असर मध्यम तथा निम्न आय भएका उपभोक्ताहरूमा परेको छ, जसका कारण फलफूल उपभोग घट्ने र पोषणमा समेत असर पर्ने सम्भावना देखिन्छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने कोल तोमस एलेनलाई राष्ट्रपतिको हत्या गर्न खोजेको अभियोग लगाइएको छ। एलेनलाई हतियार ओसार पसार तथा प्रहारको अभियोग पनि लगाइएको छ। क्यालिफोर्निया निवासी 31 वर्षीय एलेनले व्हाइट हाउसमा पत्रकारहरूसँगको डिनर कार्यक्रममा सुरक्षा घेरा तोड्दै गोली प्रहार गरेका थिए। गोली चलेपछि सुरक्षाकर्मीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भ्यान्सलाई सुरक्षित बाहिर निकालेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले इरानले प्रस्तुत गरेको शान्ति प्रस्तावको समीक्षा थालेको छ। प्रस्तावमा युद्ध रोक्ने र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय समेटिएका छन्। साथै इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता केही समयका लागि पछि सार्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। रूसी सीमा क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा 3 जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा 1 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमणपछि आगलागी भएको जनाइएको छ भने तटीय शहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले स्थानीय आपतकालको अवस्था उत्पन्न भएको पनि जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 नेपालको कुल गारस्ती उत्पादन जीडीपीको वृद्धि दर उपभोक्ता मूल्यमा 3.85% रहने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा सरकारले 6% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले मंगलबार प्रकाशित गरेको विवरणमा जीडीपीको आकार 66 खर्ब रूपियाँ पुग्ने आकलन गरिएको छ। आर्थिक वर्ष 2081-82 अर्थतन्त्रको आकार 61.99 खर्ब रहेको थियो। यस वर्ष नेपालीको प्रति व्यक्ति 1,513 अमेरिकी डलर रहने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्कले प्रति व्यक्ति आयमा खासै सुधार हुन नसकेको उल्लेख गरेको छ। गत आर्थिक वर्ष प्रति व्यक्ति आय 1,516 डलर बराबर रहेको थियो। डलरको सटै दरमा भएको वृद्धिका कारण यस वर्ष प्रति व्यक्ति आयमा केही गिरावट देखिएको तथ्याङ्क कार्यालयका निर्देशक दिनेश भट्टराईले बताउनुभयो। तथ्याङ्क अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय आय यस वर्ष 1535 अमेरिकी डलर रहने अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 को प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्क अनुसार जीडीपीमा सेवा क्षेत्रको योगदान सबैभन्दा उच्च रहेको छ। नेपालका 20 वाणिज्य ब्याङ्कहरूले राम्रो नाफा कमाएका छन्। चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश ब्याङ्कहरूको नाफा सुधार भएको देखिएको छ। यस अवधिमा नबिल ब्याङ्कले 6,76,00,000,000 रूपियाँ नाफा आर्जन गरी सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य ब्याङ्क भएको छ। त्यसै गरी कुमारी ब्याङ्कको नाफा 1,361.76% वृद्धि भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा मात्र 28,58,00,000 रूपियाँ नाफा कमाएको कुमारी ब्याङ्कले चालू आर्थिक वर्षमा 4,17,00,000,000 रूपियाँ नाफा आर्जन गरेको छ। समग्रमा 20 वाणिज्य ब्याङ्कहरूको कुल नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासम्मको तुलनामा 19.30% बढेर 49,21,00,000,000 रूपियाँ बराबर पुगेको छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटका लागि सरकार समक्ष सुझाव पेश गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले मंगलबार अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डाक्टर स्वर्णिम वागले समक्ष अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको हो। चेम्बरले बजेट निजी क्षेत्र मैत्री उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा जोड़ दिँदै आर्थिक स्थायित्व सुशासन र व्यवसाय मैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ। उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने र प्रक्रियागत सहजता सूचना प्रविधिमा कर छूट लगायतका सुझाव दिएको छ। चेम्बरको सुझाव ग्रहण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले सरकारले आर्थिक सुधारका विभिन्न कदम अघि बढ़ाइसकेको उल्लेख गर्नुभयो। उहाँले निजी क्षेत्रबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणमा सम्भव भएसम्म समेट्ने प्रतिबद्धता समेत जनाउनुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 26.16 अंकले घटेर 2,770.26 को बिन्दुमा कायम भएको छ। मंगलबार 349 कम्पनीहरूका 1,40,13,167 किता शेयरहरू 6,52,80,78,000 रूपियाँमा किनबेच भएका छन्। मंगलबारको कारोबारमा अन्य समूह 0.73% बढ़ेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्।
आर्थिक समाचारका साथमा भुवन प्रसाद आचार्य। अब मौसम। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने र देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.4 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरे साँझ 6:42 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। मुलुकका विभिन्न स्थानमा आज अपरान्ह तीव्र गतिको हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। संविधान संशोधनको औपचारिक गृह कार्यलाई तीव्रता। सरकारवालासँगको छलफलबाट संकलित सुझावका आधारमा संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाइने। चालू आर्थिक वर्षमा नेपालको कुल गृहस्थ उत्पादन 3.68% वृद्धि हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्तिलाई राष्ट्रपतिको हत्या गर्न खोजेको अभियोग। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।